اگلی آیت میں آپ دیکھیں گے کہ آپ دوسری طرح کے عرابیوں کا تذکرہ ہے کہ جن کو اللہ سبحانہ تعالیٰ نے کتنی خوبصورت لفظوں میں خراج تحسین پیش کیا. آیت 99, وَمِنَ الْعَرَابِ مَنْ يُؤْمِنُ بِاللَّهِ, اور عرابیوں میں کچھ وہ بھی ہیں, بدوؤں میں وہ بھی ہیں جو اللہ پر ایمان رکھتے ہیں, والیوم الآخر, اور آخرت کے دن پر بھی, وَيَتَّخِذُ مَا يُنفِقُ قُرُبَاتٍ عِندَ اللَّهِ, اور جو وہ خرچ کرتے ہیں اللہ کی راہ میں اس کو سمجھتے ہیں اللہ کے قرب کا ذریعہ, والصلوات الرسول, اور رسول کی دعاؤں کا ذریعہ. پیچھے کیا کہا کہ کچھ عرابی ہیں وہ اللہ کے راستے میں دینے کو تاوان سمجھتے ہیں, مَن يَتَّخِذُ مَا يُنفِقُ مَغْرَمًا, ان کو بوجھ لگتا ہے, ہائے ہم سے دین کے نام پہ پیسے لیں گے, توبہ, دین تو مفت ہو, دین کی ہر چیز مفت ہو, دین کا کھانا بھی مفت, دین کی کتابیں بھی مفت, دین کے کپڑے بھی مفت, کیونکہ لفظ دین جو لگ گیا ساتھ, اور دنیا کے لیے 50-50, 100-100 روپے پر ہیڈ کے ساتھ ایک ایک جگہ کا کھانا کھا کے آتے ہیں. یہی کیفیت ادھر اللہ تعالیٰ نے بتا کے اب سچے مومن کون ہیں. اب بھول جائیے عرابیوں کو, دیہاتیوں کو, مدینہ کو, سب کو بھول جائے, اپنے اوپر لے آئیں. مجھے دین پہ خرچ کرنا کیسا لگتا ہے؟ دو مختلف کردار ہیں, ایک کو بوجھ لگ رہا ہے اور دوسرے کو قربات عند اللہ, اللہ کا قرب ملتا ہے. القربانیہ تو کیا ہے؟ اللہ کا قرب لینے والی چیز. قربات جو ہے نا, قربت کی جمع ہے, اردو میں بولتے ہیں لفظ, اس کی قربت چاہیے. اور قربت میں بھی اصل لفظ کے قرب, قاف روبا, قریب. یہ جو قربانی ہم دیتے ہیں نا بقرہ عید پہ, یہ بھی وہی چیز ہے. کیسے؟ ہر وہ چیز جو اللہ کا قرب دے. ایک حدیث میں نماز کو بھی قربانی کہا گیا ہے, الصلاۃ قربانیۃ لکل مومن, کہ نماز اللہ سے قرب کا ذریعہ ہے. تو کیا پتہ چلا کہ نیکی کے وہ کام جو قربت الہی کا وسیلہ بنے ان کو ضرور کرنا چاہیے. یہاں خاص طور پہ صدقہ, زکوٰۃ اور اللہ کے راستوں میں خرچ کرنے کی بات ہوتی ہے. اس لیے آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے یہ بات بتا کے ساتھ ہی نبی کی دعاؤں کی بھی بات کر دی. صلوات جو ہے نا, یہ صلاۃن کی جمع ہے, دعا کے لیے بھی آتا ہے, نماز کے لیے بھی آتا ہے, اور رحمت کمانے کے لیے بھی آتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے پیچھے بات آپ نے پڑھی نا کہ خذ من اموالہم, ان کے مالوں میں سے لیں صدقہ تاکہ ان کو سکون ملے. تو یہاں سے دو تین باتیں پتہ چلتی ہیں. پہلی بات یہ کہ جو سمجھدار لوگ ہوتے ہیں نا, وہ اللہ کا حکم سن کر خوش ہوتے ہیں کہ عمل کا موقع ملا. شکر ہے کوئی نیکی کا کام بنا, کچھ مال ہمارا لگے گا, ہمیں کچھ ثواب ہوگا. اور دوسری بات ہے کہ اللہ کا قرب ملے گا. ہمیشہ نیکی کرنا آسان نہیں ہوتی, خاص طور پہ پیسوں والی نیکی تو ہر وقت نہیں آسان ہوتی. تو اس وقت یہ سوچئے کہ یہ پیسے دے کر اللہ کا قرب مل گیا تو کیا برا, ٹھیک ہے. دوسری بات جہاں سے پتہ چلتی کہ صدقے کے دو فوائد. صدقہ دیتے ہیں نا تو نمبر ایک اللہ کا قرب ملتا ہے, اور دوسرا انسان کی دعائیں قبول ہوتی ہیں. نبی صلی اللہ علیہ وسلم کے پاس ابھی اوفہ خاندان کے لوگوں سے کچھ صدقہ آیا, تو آپ نے وہ صدقہ لیا اور پھر دعا کی, اللہم صلی علی آل ابی اوفا, اے اللہ ابو اوفا کے خاندان پر اپنی رحمتیں فرما. تو یہاں سے علماء کرام کہتے ہیں کہ جب کوئی کسی بھی, ظاہر ہے کہ کوئی جماعت بھی ہوگی, کوئی گروہ بھی ہوگا, تو سامنے کوئی انسان ہی بیٹھا ہوگا نا, یعنی جب کوئی دین کے نام پہ کوئی ڈونیشن دے تو اس کے لیے دعا کرنی چاہیے. وجہ کیا؟ دعا کے لیے کیا تو پھر یہ اخلاص کم ہوگا؟ نہیں. دیکھیے جب آپ کسی کو دعا ملتی ہے نا تو اس کی ہمت بڑھتی ہے, نیکی کا جذبہ بڑھتا ہے, اور پھر اس کے اور نیکی کرنے کا دل چاہتا ہے, اور اس کو سن کر دوسروں کو بھی دل چاہتا ہے. پیچھے بھی آپ پڑھ چکے, ہر رز المومنین علی القتال. جیسے ہم کسی کو اردو میں کہہ دیں نا شاباش, اب لفظ کیا ہے شاباش, چار لفظ ہیں, لیکن سن کے, پڑھ کے, دیکھ کے کیا دل چاہتا ہے لوگوں کو کہ وہ کام کریں, اور ہمت بنتی ہے. تو بٹرنگ نہیں کرنی چاہیے, چاپلوسی نہیں کرنی چاہیے, لیکن دعائیں دینی چاہیے. بعض دفعہ ہم بڑے کنجوس ہوتے ہیں, حالانکہ حقیقت ہے کہ دعاؤں کے معاملے میں دل کھول کے دعائیں دیں, اونچی دیں. آپ دیکھیں, یہ بھی کہہ سکتے ہیں کہ یہ دعا, مثال ہے کہ کسی نے آپ کو کھانا کھلایا, کوئی آپ کی خدمت کی, کچھ بھی آفر کیا, اب اکیلے میں کمرے میں بیٹھ کے 100 دعائیں کریں اس کے لیے, اللہ کو تو پتہ, اس کے سامنے کیوں دیں؟ اللہ کے نبی کو اللہ تعالیٰ کہہ رہے ہیں کہ آپ کی دعا ان کے دلوں کی خوشی کا ذریعہ ہے. اللہ انہا قربت اللہم, آگاہ رہو ان کا یہ خرچ کرنا واقعی ان کے لیے تقرب کا ذریعہ ہے. سیدخلہم اللہ فی رحمتی, ان قریب اللہ ان کو داخل کرے گا اپنی رحمت میں، اور ان اللہ غفور الرحیم، بے شک اللہ تعالیٰ خوب بخشنے والا اور معاف کرنے والا۔ اونچی آواز سے دعا کرنے سے اگلے کو ہمت ملتی ہے، اللہ تو سنتا ہی ہے، لیکن یہ ایٹیکیٹس بھی ہیں۔ آپ اس کو یوں سمجھیے کہ آپ امریکن کلچر میں ہیں، برٹش کلچر میں، کوئی بندہ آپ کو کچھ دے لے تو آپ کیا کہتے ہیں؟ تھینک یو، سو نائس، سو کائنڈ، کیوں کہتے ہیں؟ دل میں کہہ لیا کریں، کیوں کہتے ہیں اوپر سے؟ اس لیے کہتے ہیں نا کہ اس کو خوشی ہو، ایٹیکیٹس ہے۔ تو کسی سے کوئی نعمت پانا، خدمت لینا، پھر اس کے بعد اونچی آواز سے اس کو دعا دینا، یہ اسلامک ایٹیکیٹ ہے۔ اور دل کھول کے دعائیں دیا کریں۔ اچھا، ہم کہتے ہیں دعا وہ دے یا اس کی لیں جو کبھی کبھی جس کے لیے معاملہ ہو۔ اپنے گھر والوں کو تو دعا دینے کی توبہ کرے ضرورت ہی نہیں ہے۔ بیوی کی دعا لیں یا شوہر دعا دے۔ مثال ہے کہ آپ دیکھیں کہ آپ کے شوہر گروسریز لاتے ہوں گے نا گھر میں، یا جو بھی بیٹے بھائی جو بھی لاتے ہیں، دل کھول کے دعا دیا کریں، بیٹا اللہ تجھے برکت دے، یہ دودھ پئیں گے سب، چائے پئیں گے، تمہیں کتنی نیکیاں ملیں گی، مجھے تو تم پہ رشک آ رہا ہے۔ کون سی عورتیں جو واقعی اپنے شوہر کی اتنی تعریف کریں کھانا گھر میں لانے پہ؟ ہم تو نقش شروع ہو جاتے، اے کی لے آئے ہو، میں نے وہ کہا تھا، وہ کدھر ہے، ڈھونڈ وہ رہے ہوتے ہیں جو نہیں لائے غریب اللہ کا بندہ۔ ہم کتنے نا شکر ہیں، جو لے آئے نا اللہ کا شکر کریں، شکر کریں۔ حدیث میں آتا ہے کہ مومن اپنی بیوی کے منہ میں اگر لقمہ ڈالتا ہے تو یہ صدقہ ہے۔ تو میں نے کسی کو آگے بھیجی تو انہوں نے جواب میں بھیجا کہ اچھا اگر بیوی دندی کاٹ لے پھر۔ اب آپ سوچئے کہ یہ مذاق کی باتیں کر لیتے ہیں نا لوگ۔ اب یہ ظاہر ہے کہ جس کا بندہ بھیجتا ہے کوئی غیروں کو تو نہیں بھیجتے نا۔ کسی نے کہا اچھا اس کو کھاتی ہے گھر سے تو یہ اسی کے برابر ہے، تو میں نے کہا یہ اس کے برابر نہیں ہے۔ آپ اپنی بیوی کے منہ میں لقمہ ڈالتے ہیں، اس میں عزت ہے، محبت ہے، اور خود تو بیویاں پتہ نہیں کیا کچھ کھاتی ہیں، اس میں تو بس ایسی بات ہے، وہ تو سب کھاتے ہیں۔ یعنی بعض دفعہ آپ دیکھیں کہ ہم حدیثوں کو بھی ٹھیک طرح نہیں لیتے۔ اور میں صرف اس بات پہ، اب حالانکہ جوک کی بات پہ چلی گئی بات، لیکن میں اللہ کے نبی کے اس حدیث پہ غور کر رہی تھی، غور کر رہی تھی، یہ کیوں کہا کہ جس نے اپنی بیوی کے منہ میں لقمہ دیا، کتنی محبت ہے، ساری پسینہ، گرمی، تھکن اس کی کھانے کی دور ہوگی کہ نہیں؟ اور آج کتنے شوہر ہیں جو کھانا کھانے کے بعد بیوی سے کہیں کہ بیگم آپ کا شکریہ، آپ نے اتنی گرمی سہی۔ حتیٰ کہ یہاں تو بیوی کی بات آ گئی، آپ نے کہا کہ کوئی غلام اگر کھانا پکاتا ہے، کوئی ملازم کھانا پکائے، تو اس کو بھی ساتھ بیٹھ کے دو تین لقمے دو، وہ بھی تو گرم کھانے کا مزہ چکھے۔ وہ چوری پھر کھائے گا جب آپ نہیں اس کو دیں گی تو؟ سچی سی بات ہے۔ اور اس کو بتاؤ بیٹھو، تم روز کھاتے نا، تم نے کل کا تو کھانا ہی ہے، بیٹھو میرے ساتھ دو لقمے، تم بھی گرم روٹی کے کھا لو، کیا فرق پڑتا ہے؟ لیکن آج ہم اس سارے ایٹیکیٹ کو بھول گئے، شکر گزاری تو رہی کوئی نہیں ہے۔ جو کچھ نہ کرے اس پہ بڑی نظریں ہماری۔ بچوں کو پوچھ لیجئے، ذرا جا کے اپنے بچوں سے پوچھ لیجئے کہ ماما آپ کے لیے کیا کرتی ہیں؟ ماما تو کچھ کرتی نہیں ہے، ابو ہی اچھا کھانا پکاتے ہیں، کیونکہ کبھی کبھی پکاتے ہیں نا، تو ماں جو روز بیچاری پکاتی ہے تو وہ کسی کو نظر نہیں۔ ہم خود اپنے رویوں اور ایٹیچیوڈ سے یقین کریں لوگوں کو نہ شکرہ بناتے ہیں۔ تو اپنے بچوں سے خود شکریہ کہلوائیں۔ ابو کچھ بچوں کو لا کے دیتے ہیں تو آپ کہیں کہ بیٹا ابو کا شکریہ بولو، اور ابو کو کہیں کہ وہ آپ کا شکریہ ادا کرائیں، بیٹا ماما کو حق دو، دیکھو ماما نے آپ کے لیے کھانا پکایا، ماما نے آپ کے کپڑے استری کیے۔ اتنا خوبصورت گھر کا ماحول ہو جاتا ہے، بیلیو می، کہ گھر سے باہر نکلنے کو دل ہی نہیں کرتا۔ سارا فن اور انٹرٹینمنٹ تو ایک مسلم ہوم کے اندر ہوتا ہے۔ میں اکثر سوچتی ہوں کہ کیوں نہیں ضرورت پڑتی لوگوں کو گھومنے پھرنے اور ادھر ادھر جانے کی تعریف، سب کچھ گھر میں مل رہا ہے۔ آپ کو اچھے کپڑے پہننے، آپ گھر میں پہنے، ایک مسلم عورت سب سے اچھے کپڑے گھر میں پہنتی ہے، سب سے زیادہ اچھی سجتی ہے تو گھر میں سجتی ہے۔ ہم محرومیوں کے مارے ہوئے لوگ ہیں، گھر والوں سے ملتا کوئی نہیں، پھر ہم باہر پارٹیاں اور دعوتیں ڈھونڈتے ہیں، اور پھر دوستوں کی شکلیں دیکھتے ہیں کہ وہ ہماری تعریف کریں، پھر وہ نہیں کرتی تو ہم اور دکھی ہوتے ہیں۔ تو بہرحال یہ بات ہمارے عمل کی ہے۔ ساری بات پہ یہاں ٹاپک پورا ہوا ہے، کیا سیکھا آپ نے اتنے حصے سے؟ کیونکہ اگلا ٹاپک بالکل فرق بھی ہے اور بڑا خوبصورت ہے۔ جو بھی بات آج ہوئی، اس میں سے کوئی بات جو آپ نے سیکھی اور دوسروں کی توجہ ادھر نہ گئی ہو؟ جی، دوسروں کو خوش نہیں کرنا، اللہ کو خوش کرنا، دوسروں کو ناراض نہیں کرنا، یہ یاد رکھے۔ اور جب آپ کسی کو صحیح بات پہ خوش کر رہے ہیں نا، مثال ہے کہ بات سچ ہے اور آپ کو لگ رہا ہے کہ وہ ناراض ہوگا، آپ دیکھیں گے وہ ناراض نہیں ہوگا، اس کو پتہ ہے کہ میں غلط ہوں اور اس نے میری غلط بات نہ مان کر مجھ پر احسان کیا ہے۔ ٹھیک ہے،
جگہ کا کیریکٹر، آپ کا اندر کا کوئی ڈفرنٹ ہے، آپ کی ریپوٹیشن
یعنی اپنے کال اور فعل میں تضاد نہیں رکھنا. جو اندر سے بندہ ہوتا ہے نا وہی ریپوٹیشن بنتی ہے, یہ حقیقت ہے. ہم بظاہر ظاہری چیزوں پہ بہت زیادہ کوشش کرتے ہیں کہ یہ چیزیں صحیح ہوں, لیکن آپ اپنا اندر ٹھیک کر لیں. ایسے بھی لوگ ہیں جن کو پرواہ ہی نہیں ہے کہ لوگ ان کو اچھا کہیں یا برا کہیں, لیکن میں نے کبھی لوگوں کو ان کے بارے میں برا نہیں کہا, سب ان کو اچھا ہی کہتے ہیں. میں سوچتی انہوں نے تو کبھی کسی کو ایک پینی کی چیز بھی نہیں دی ہوگی, کبھی انہوں نے اسمائل بھی نہیں دیا ہوگا, یا کوئی ایسے لوگ ہوتے ہیں نا اپنے حال میں مگن ہے, دنیاوی مشینی زندگی ہے ان کی, مشینوں میں. لیکن لوگ ان کو کیوں اچھا کہتے ہیں؟ کریکٹر سپیکس لاؤڈر دین ورڈس. بالکل. اللہ کے راستے میں خرچ کرنے سے قرب کیسے ملتا ہے؟ آپ مجھے مثال دیں گے, کوئی پریکٹیکل. دل کی خوشی ملتی ہے, یہ بات اچھی ہے, لیکن تھوڑی شاید مزید بات اس پہ اگر کروں تو فائدہ ہو. ہم سب کو اپنے بچے پیارے ہوتے ہیں نا, سب کو پیارے ہوتے ہیں اپنی اولاد. بھلا کیوں پیاری ہوتی ہے؟ ایک تو وجہ یہ نا کہ اللہ نے دل میں ڈالی ہے, اور دوسری بھی اس لیے پیاری ہوتی ہے کہ ہم بچپن سے ان پہ خرچ کر رہے ہیں. جس چیز پہ ہمارا مال لگ جاتا ہے نا وہ ہمیں پیاری ہو جاتی ہے. ایک کپڑا نا جو آپ نے اپنے پیسوں سے خریدا, اپنے پاکٹ منی سے, اس پہ جس پہ آپ کا پیسہ لگا, ایفرٹ لگی, محنت لگی, اس کی جو قدر ہے نا, دوسرا آپ کو گفٹ میں اس سے بھی قیمتی دے, خوشی ہوگی, لیکن وہ قدر نہیں ہوگی. میری بات سچ ہے کہ جھوٹ؟ جس چیز پہ کچھ لگتا ہے نا اس سے محبت ہو جاتی ہے. میں اکثر سوچتی ہوں کہ بچے کچھ لوگوں کے اسپیشل ہوتے ہیں نا, اسپیشل چائلڈ ہوتے ہیں, اور وہ پھر ان کی بہت ٹیک کیئر کرتی ہیں, اور آپ کو پتا ہے کہ ماں سے زیادہ کوئی نہیں کرتا. ایسی ہماری ایک ساتھی ہیں, کسی اور ملک کی بات ہے, تو ان کا بچہ تھا, بیٹا تھا, تو وہ اسپیشل چائلڈ تھا, تو وہ ماں ہر وقت اس کے ساتھ ہے, کیونکہ بچہ جب بڑا ہوتا ہے تو اس کے ساتھ کئی پرابلم ہے, ان کو اٹھا اٹھا کے ان کو بٹھانا پڑتا تھا اور چلتی تھی. لیکن وہ کہتی تھی کہ استاذہ جی, مجھے اپنے سارے بچوں سے زیادہ اپنے اس بچے سے پیار ہے. تو میں اس کی اس بات پہ غور کرتی تھی کہ ایسا کیوں ہے, تو جو بات مجھے سمجھ آئی کہ اس بچے پہ دوسرے بچوں کی نسبت ماں کا وقت, ایفرٹ, تندرستی زیادہ لگی. اس کو مسلس کی تکلیف شروع ہوگی, کیونکہ وہ بچہ بڑا ہو گیا, تو وہ اٹھاتی ہے تو اسے اٹھتا نہیں, جوان ہو رہا ہے. تو وہ کہتی ہے میں اس پہ جتنا لگائیں, اس کی مالشیں کرتی ہوں, اس کے کیا کیا, اس کے سکن کا پرابلم ہے کچھ, لیکن وہ کہتی ہے مجھے وہ بچہ اتنا ہی پیارا لگتا ہے. تو جس چیز پہ خرچ ہوگا نا وہ پیارا لگے گا. دیر از نو پین, دیر از نو گین. بچہ بھی جو ماں کو تکلیف سے ملتا ہے نا, کیوں ملتا ہے؟ تکلیف کے بغیر ملے تو میرا لے ماں بچے کو بھوکا سو کے سو جائے. یہ جو ماں کو ڈیلیوری کے بعد کچھ دن نکاہت اور کمزوری رہتی نا, اس میں اللہ کی حکمت ہے, اس بچے کی روٹی روزی ہے. اتنی ماں تھک جاتی ہے, اس میں کہتے ہیں کہ شاید 10 ہارٹ اٹیک اکٹھے ہونا, تو اس کی پین کا جو وہ ویوز ہوتی ہیں نا, اتنی ڈیلیوری پینز ہوتی ہیں. اتنے ٹراما سے ایک عورت نکلتی ہے تو وہ تو کئی دن سوئے گی, لیکن وہ بچہ نہیں سونے دیتا جس کا دودھ ماں کے سینے پہ لگایا ہوا اللہ نے, کیونکہ اس بچے کو دودھ پلانے کے لیے بھی ماں ہمتیں کرتی ہیں. اور آپ دیکھیں سامنے بچہ آتا ہے تو ہمت بھی ہو جاتی ہے. عورتیں بعض دفعہ اپنی تکلیف بھول کے بچے میں پڑ جاتی ہیں نا, تو یہ فطرت کا اصول ہے. بالکل یہی چیز ادھر سمجھی ہم نے کہ لا علم بندہ, جاہل, گنوار, یا جس کو بھی ہم نے ادھر پڑھا, اس کو دین پہ خرچ کرنا کیوں مشکل لگ رہا ہے؟ کیونکہ پہلے تو اس کو دین سے محبت نہیں ہے. اور آپ اور میں اپنے اوپر لیں اس کو, ہم اپنے آپ کو اس آئینے میں رکھ کے سوچیں ہمارا کیا حال ہے, تو آپ کو بالکل شیشے میں اپنا چہرہ دکھے گا. ہر چیز پہ ہم خرچ کرنے کو خوش ہوں گے, کپڑے, کھانا پینا. اور میں سوچتی ہوں کہ ہم مسلمانوں کے نصیب میں کھانا پینا تو بہت ہی ہے. میں یقین سے کہہ سکتی ہوں, باقی کلچر میں نہیں اتنا جانتی, لیکن جتنا جانتی ہوں, ایون مسلم کلچر, ایجپٹ میں ہم جب رہے, بلیو می, لوگ روٹی لیتے ہیں, تندوریاں لگی ہوئی ہیں راستوں میں چلتے, زمین اتنا صاف ہے وہاں فلور کے, لوگ زمین پہ اپنے تندور سے روٹیاں اتار کے نا وہ رکھتی جاتی ہیں, اور ایک طرف وہ پکلز اور سیلڈ کے ایسے بول پڑے ہوتے ہیں. راہ جاتے لوگ آتے جاتے فٹافٹ ایک روٹی پکڑتے ہیں, پکل تھوڑا پکڑا, اور وہ چیز کے جو سافٹ چیز ہوتا ہے اس کے ٹکڑے پکڑے, پیسے دیے اور رول بنا کے کھا کے چلے گئے. لیکن جو ہم انڈو پاک والوں کے ماشاء اللہ نصیب میں کھانے ہیں, بلیو می, میں نے نہیں آج تک کسی مسلمان کو کھانے پہ لگتے ہوئے پیسے گنتے دیکھا ہو کہ اتنے کی گروسری آ گئی, اتنے کی ہے. ایون دنیا کے وہ ملک کے جہاں مہنگی ہیں چیزیں, باہر والوں کو تو بہت ہی مہنگی لگیں اگر وہ یہاں آ کے لیں, لیکن ہم خوشی سے لگاتے ہیں. कपड़ों पे भी हम खुशी से लगाते हैं, शादियों पे भी हम खुशी से लगाते हैं, दावतों में भी हम खुशी से लगाते हैं, लेकिन जिस चीज में लफ्ज दीन आ जाता है ना, तो एकदम पहली सोच तो ये आती है कि पैसे क्यों ले रहे हैं, पैसों की, ये मुफ्त होनी चाहिए, ये क्यों मस्जिदों में ऐसे और वैसे। और उसकी वजह वही पीछे जो हमने पढ़ा है, वही देहाताना सोच है कि हमने दीन सस्ता और डिग्रेडेड कर दिया, बांटा मुफ्त दीन, दीन फ्री बांट दिया, दीन जो पुरानी चीजें टूटी फूटी पकड़ के। अब तो अल्लाह के हुक्म से कुछ स्टैंडर्ड बढ़ता ही जा रहा है, लेकिन आज आप सब जो इस वक्त 30s 40s में, आप जरा अपने बचपन के मस्जिदें और मदरसों के तस्वर जहन में लाइए, कोई चीज भी वहां सलामत होती थी? टूटी कुर्सियां, फटी हुई दरियां, लोहे की प्लेटों में वो अपने जलसों में खाना पेश करते हैं, घरों में आपके क्रिस्टल रखा हुआ है और दीन की जगह पे आप जाते हैं तो आपको वहां लोहे की प्लेट दिखती है। वल्लाही ये हमने इस दीन को डिग्रेड किया, वापस उठाना पड़ेगा। इस दीन को अपने बच्चों से ज्यादा रखें। कभी आज तक हमने अपने बच्चों को नहीं कहा कि इतने साल में तुम इतने कपड़े पहन गए हो, देखो मैं तुम्हें तब से अब तक कितना दूध पिला दिया, इतनी बोतलें खत्म हो गई, नहीं करते ना, क्योंकि हमें मोहब्बत है। लेकिन जब दीन से मोहब्बत होती है तो फिर ये बाकी फर्क मिट जाता है। इसीलिए कुरुबात तो निंद अल्लाह, अल्लाह का कुर्ब। हमारे पास बाज दफा इतना कुछ होता है कि हम उससे दुआएं भी ले सकते हैं, हम अल्लाह का कुर्ब ले सकते हैं, लेकिन हम उसको अच्छे दिनों की आस में रख देते हैं। और वो अच्छे दिन कब आने थे? जब हमें कोई दुआ देता कि अल्लाह आपको खुशियां दिखाए। तो बहरहाल ये अब एक किरदार था, अल्लाह ताला हमारी इसलाह कर दे। अब असल जो आज के सबक की थीम आयत है उस पर चलते हैं। आयत नंबर 100, नंबर भी आयत का देखिए 100 है, और ऐसे ही लगता है कि 100% लोगों की बात है, यानी जो इताअत में, सब मिशन में, खूबसूरतियों में अल्लाह के चुने हुए ब्रांडेड लोगों की बात है। पहले दुआ कर लेते हैं कि अल्लाह जिनका तस्करा अब हम पढ़ने लगे हमें उन्हीं में करना। आयत नंबर 100, मुख्तलिफ लोग हैं, और यहाँ आपको ईमान के मुख्तलिफ दर्जे भी दिखेंगे कि सब लोग एक जैसे नहीं होते। जैसे कहते हैं ना कि अल्लाह ने पांच उंगलियां बराबर नहीं की, हर औरत औरत है, हर मर्द मर्द है, इसी तरह हर सोसाइटी में, इवन वो सोसाइटी जहाँ अल्लाह के नबी मौजूद थे मदीना, वहाँ के सब लोग एक दर्जे के नहीं थे, उनके ईमान फर्क थे। सच्चे मोमिनों के भी दर्जे थे, मुनाफिकों को तो अलग कर दी, सारे मुनाफिक एक जैसे नहीं थे, सारे मोमिन एक जैसे नहीं थे। इंसानी फितरत कभी भी चेंज नहीं होती, तो किसी भी सोसाइटी में जब भी दीन का काम शुरू होगा, जैसे आज का दौर है ना 2000s, या आप इसको 4 साल 10 साल पीछे ले जाए, जब भी किसी सोसाइटी में दीन का काम शुरू होगा ना, तो ये सारे गिरोह वजूद में आ जाएंगे। कौन से? आइए पढ़ते हैं। वस्साबिकून अलव्वलून मिनल मुहाजिरीन वल अंसार, और पहले पहल सबकत करने वाले मुहाजिरीन और अंसार में से, इधर कॉमा लगा लीजिए, फिर उसके बाद वल्लज़ीन तबऊहुम बी एहसान, और वो जिन्होंने इनकी पैरवी की एहसान के साथ, नेकुकारी के साथ। इनके ऊपर आप लिख लीजिए ताबई ताबईन, ठीक है। क्या हुआ इन सब का? रदियल्लाहु अन्हुम व रदू अन, अल्लाह इनसे राजी हुआ और वो अल्लाह से राजी हो गए। क्या मिलेगा अल्लाह की रजा के बाद इनको? वअअद्दा लहुम जन्नातिन तजरी तहतहल अन्हार, और उसने उनके लिए वो बागात तैयार किए हैं जिनके नीचे नदियां बहती होंगी। कितनी देर रहेंगे? खालिदीन फीहा अबदा, वो इसमें हमेशा हमेश रहेंगे। नोट कर रहे हैं जन्नत का कितना जिक्र आ रहा है सूरत में। और जिसको ये जन्नत मिल गई उसको क्या मिल गया? जालिकल फौजुल अजीम, यही है बहुत बड़ी कामयाबी, बहुत बड़ी कामयाबी। इस आयत में अहले ईमान के दो मर्तबे नजर आए हमें। सबसे ऊपर असाबिकून अलव्वलून। असाबिक लफ्ज क्या है? साबिकून क्या है? साबिक की जमा। सबकुन कहते हैं अरबी जुबान में आगे बढ़ने को, आगे बढ़ने वाला इसम फाइल। और अल अव्वलून, अल अव्वल की जमा, अव्वल पहला, आगे बढ़ने वाला, और अव्वलून आगे बढ़ने वाले। अगर आप नोट करें ना तो साबिकून बात कह के बात पूरी हो गई थी, लेकिन अगर आप इसको जरा गौर से देखिए, साबिकून कौन है? आगे बढ़ने वाले, लेकिन अव्वलून उनसे भी पहले। साबिकून अल अव्वलून कौन है? आगे बढ़ने वालों में से भी पहल करने वाले। अल्लाह अकबर। यानी आप ये कह सकते हैं कि फर्स्ट ग्रेड में भी द टॉप मोस्ट पे आने वाले। बस दफा आपको लगता है कि एक ही पोजीशन फर्स्ट है, उस पे तीन लोग आते हैं, उन तीन में से भी कोई एक आगे निकलने वाला, ये है वो पहला। इनके फिर आगे दो ग्रोह हैं, अगर आप आयत के ऊपर हाईलाइट करें। नंबर एक, मिनल मुहाजिरीन, कुछ मुहाजिरों में से, और वल अंसार, और कुछ अंसार में से। यानी मुहाजरीन और अंसार दो ऐसी गिरोहबंदियां हुई उस दौर में कि कुछ मुहाजिर बन के साबिकून अल अव्वलून में शामिल हो गए और कुछ अंसार बन के। कुछ ने इस्लाम के लिए घर बार छोड़े और कुछ ने अपने घरों के दरवाजे खोल दिए। दोनों में फर्क जरा नोट कीजिए। ये लफ्ज़ मुहाजरीन और अंसार अल्लाह ने इनको दिया। अल्लाह के नबी ने हिजरत के मौके पे जो मुहाजिर और अंसार के बीच में अखावात शामिल की थी ना, वो अल्लाह सुबहान तआला की इंस्ट्रक्शंस के मुताबिक थी। यहाँ आपको दलील मिल गई कि मक्का से आने वालों को हम मुहाजरीन क्यों कहते हैं, क्योंकि अल्लाह ने कह दिया अल मुहाजरीन। और मदीना में जिन्होंने अपने घर बार माल खोल दिए, उनको अंसार क्यों कहते हैं? इसलिए कि अल्लाह ने उनको अंसार कहा। अल्लाह सुबहान तआला ने इन लोगों की तारीफ की है। ये कौन लोग हैं? कि जो नेकियों के मौके ढूंढ रहे होते हैं पहले से, जूं ही वो चीज़ मार्केट में आई फौरन लेके चल पड़े। अब अगर इसकी तफसीरों में हम देखें कि ये कौन लोग हैं, तो बड़ी टिपिकल आपको तफसीरें मिलेंगी। नोट कर लीजिए, चार पांच किस्म की राय मौजूद है मुफस्सरीन की। बाज़ उलमा कहते हैं कि साबिकून अल अव्वलून वो हैं जिन्होंने सबसे पहले इस्लाम कबूल किया, यानी इस्लाम में पहल करने वाले। अबू बकर, अली रज़ी अल्लाह अन्हो, हज़रत ज़ैद, हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा, कहते वो मुराद हैं। तलहा। दूसरी राय है कि वो लोग जिन्होंने हिजरत की मक्का से मदीना, उनको यहाँ साबिकून अल अव्वलून कहा गया, यानी हिजरत में पहल करने वाले। तीसरी राय वो है कि जिन्होंने बदर में शिरकत की, पहली जंग थी इस्लाम की, और वो उसमें शामिल हो गए, वो मुराद है इधर। चौथी राय क्या है? कि वो लोग जिन्होंने दोनों क़िबलों की तरफ मुंह करके नमाज पढ़ी, और ज़ाहिर है वो मुसलमान हुए हुए थे तभी मौका मिला, क्योंकि बैतुल मकदस की तरफ तो सिर्फ 16 से 17 महीने का मौका मिला था, फिर मक्का की तरफ मुंह किया। तो कहते हैं कि दोनों किबलों की तरफ मुंह करने वाले। इसी तरह से एक और तफसीर क्या है, जिन्होंने सुलह हुदैबिया में शिरकत की थी, ये सूरह फतह में हम पढ़ेंगे, अस्हाबुल बैत या अस्हाबुश शजरा, दरख्त के नीचे बैत करने वाले लोग इससे मुराद हैं। लेकिन इन सारी बातों को ठीक कहते हुए जो इसकी सबसे खूबसूरत बात है वो क्या, हर दौर में मुश्किल हालात पे इस्लाम के लिए निकलने वाले। जैसे ये दुनिया में भाग भाग के नेकियां करते थे ना, ये जन्नत में भी भाग के आगे पहुंच जाएंगे, कोई इनका मुकाबला कर ही नहीं सकेगा। ये वो लोग हैं जो जहनी तौर पे, जिस्मानी तौर पे पहले से तैयार होते हैं कि नेकियों का ये टेंडर खुलने वाला है और हमने जल्दी से इसमें अपना हिस्सा डालना है। ये नेकी की कॉल सुनकर सोच में नहीं पड़ जाते कि बस अब हमें इस पे से करना पड़ेगा। अच्छा सोचते हैं, ये आखिरी दिन पे काम नहीं करते, ये पहले दिन पे काम करते हैं। ये काम करके उस काम को ज़ाया नहीं करते, मिट्टी नहीं डाल देते अपने कामों पे, नेकियां करके बाद में उसके तस्करे करके या उसके ऊपर कफ़े अफसोस मल मल के उसको गलत नहीं कर देते, बल्कि उस काम को करने के लिए खुशियां मनाते हैं। किसी भी सोसाइटी में आप देखिए तो दो तरह के लोग होते हैं। कुछ होते हैं जो वो वक्त से पहले काम के लिए तैयार होते हैं, जूं ही बिल आया उसको जमा कराने को तैयार। कोई काम का मौका है, कहते हैं हम तो पहले ही रेडी हैं। दुनियावी एतबार से तो बहुत सारे काम ऐसे होते हैं अप टू डेटेड, और कुछ के अपने दुनिया के काम भी आखिरी दिन ही होते हैं। अब तो बैंकों के बिल जो हैं वो ऑनलाइन पे लोग जमा कराते हैं ना। पहले दौर में हमने सुना हुआ कि लाइनें लगी होती थी डाकखानों और बैंकों के बाहर, क्योंकि आज बिल जमा कराने की आखिरी तारीख है। चलिए दुनियावी मामलों को पीछे कर दें, इसी तरह दीन के कामों में कुछ इतने खुशकिस्मत होते हैं कि वो पहले ही साबिकून अल्अव्वलून में बनने के लिए तैयार होते हैं। कैसे? हम नबी सल्लम की ज़िंदगी के दो प्रैक्टिकल किरदारों को देखेंगे। पहला किरदार है अबू बकर सिद्दीक, पीछे भी तस्करा हुआ लेकिन यहाँ भी इस डिफरेंट एंगल से देखिए। सबको हिजरत करने की इजाज़त मिल चुकी थी और तकरीबन मक्का मुसलमानों से खाली हो रहा था। छुपके 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 देख के बता के लोग हिजरत करके जा रहे थे, लेकिन अबू बकर सिद्दीक अभी हुक्म के मुंतजिर थे। उनको उम्मीद थी कि मुझे नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ हिजरत का मौका मिलेगा, क्योंकि वो अल्लाह के नबी को तन्हा नहीं छोड़ना चाहते थे, क्योंकि सफ़र बड़ा मुश्किल है। और अबू बकर सिद्दीक ने हर मौके पर अल्लाह के नबी का साथ दिया। जूँ ही अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को हिजरत का हुक्म मिला ना, नहीं थी ना कि बिल्कुल अनयूजल वक्त में गए और हज़रत आयशा मौजूद थी और बात हुई कि सबको निकाल दें घर से और फिर बात करते हैं। उस वक्त अबू बकर सिद्दीक ने क्या कहा कि अल्लाह के नबी हिजरत की इजाज़त मिल गई है जी अबू बकर। तो उस पे अबू बकर ने क्या कहा कि मैंने तो पहले ही दो ऊँटनियाँ पीछे तैयार रखी हुई हैं, रोज़ उनको उठ के बबूल का चारा खिलाता हूँ, बिल्कुल तैयार हैं। और आमिर बिन फुहैरा को तैयार किया हुआ था कि जिन रस्तों से हमने गुजरना है वहाँ अपनी बकरियों का रेवड़ तैयार करना। अपने बेटे अब्दुलरहमान या अब्दुल्ला को तैयार किया हुआ था कि जो ही हमारे जाने की वक्त होगा तुमने हमारा साथ देना है। बेटी अस्मा खाना पका के वो अपने पटके में बांध के जाने के लिए तैयार थी। ये होते हैं साबिकून अल्अव्वलून। वक्त पड़े और काम कर लेना, ये भी करते हैं लोग, लेकिन जिनको आगे निकलना होता है ना वो पहले से तैयार है। जैसे कुछ लोग शेयर्स का काम करते हैं ना, तो वो रातों को ही उठ उठ के देखते हैं कि अमेरिका में आज डॉलर का रेट क्या निकला है और सोने का रेट क्या निकला है, ताकि हम जल्दी से सुबह उठते ही जाके मार्केट में सौदा फेंक दें। बिल्कुल इसी तरह अगर आप नेकी के लिए पहले से तैयार है ना, तो बहुत उम्मीद है कि साबिकून अल्अव्वलून है, कि अगला बंदा क्या, आप ज़रा इंतज़ार तो करें। आप तो लगता है कि पहले से तैयार थी इस काम को करने के लिए, मेरा नाम डाल दें, मैं ये करूँगी, मुझे ये जिम्मेदारी दे दें, ये काम तो मैं कर लूँगी। और कुछ लोग जो होते हैं ना वो सोचों में पड़े होते हैं, हाय अच्छा हमें करनी पड़ेगी, हम तो समझ रहे थे फरिश्ते करेंगे ये काम, हमने तो ये सोचा था अल्लाह अपने काम खुद ही कर लेगा, और हमने सुना हुआ था कि ये बस ये इस तरह से उस तरह से दिस एंड दैट, लेकिन काम वही करेगा जो वक्त से पहले तैयार है। इसी तरह का एक दूसरा किरदार अबू अय्यूब अल अंसारी। खबरें फैली हुई थी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का से निकल आए हैं, और उम्मीद थी लोगों को कि आप मदीना में आएंगे। मज़े की बात देखिए कि मदीना का ट्रिप आपने फाइनल नहीं किया हुआ था, अनाउंस नहीं था, लेकिन जो हालात थे मदीना के उससे लोगों को फील ये हो रहा था कि आप मक्का से जब निकलेंगे तो जाएंगे मदीना। इसीलिए आपने मक्का से जाते हुए पहले जद्दा की तरफ रास्ता लिया, घूम के गए थे यूँ, गारे सौर जो है ना वो जद्दा की तरफ जाते हुए आती है, तो पहले मक्का से आप निकल के पीछे गए, फिर लोगों ने ढूंढ ढांड के खोजिया, लोग खोजी सारे इधर ढूंढ रहे थे आपको क्योंकि आप मदीना जाएंगे, लेकिन आपने सिक्योरिटी के लिए इधर जाके कुछ दिन का 3 दिन ज़रा छुपे रहे, जब ज़रा कोशिशें ठंडी हैं फिर घूम के वापस वहाँ से आए जहाँ मक्का दिख रहा था। और उस वक्त मक्का को देख कर आपकी आंखों से आंसू बह निकले कि मक्का मैं तुझसे कभी ना निकलता अगर मुझे यहाँ से निकाला ना होता। और अबू बकर कहते हैं कि अल्लाह के नबी को बुखार होने लगा, इतनी मोहब्बत थी आपको मक्का से। तो खबरें फैली हुई थी कि आप कहीं जाएंगे, और एक साबिकून अलवलून में होने वाला अंसारी अबू अय्यूब अंसारी गरीब मस्कीन अपनी बीवी से चुपके चुपके कहता है कि मेरा दिल करता है कि अल्लाह के नबी मेरे मेहमान बने। तो बीवी हकीकत पसंद थी, कहने लगी ये कैसे होगा, अल्लाह के नबी शहर में सरदार बन के आ रहे हैं, हाकिम थे, तो हमारे जैसे गरीबों के आएंगे, वो आएंगे साद बिन माज और साद जुरारा और असद जुरारा के घर में, हमारे कौन आएगा? जैसे आमतौर पे होता है अब अमेरिका का सदर आए तो हमारे घरों में तो नहीं आके यहाँ ठहरेगा ना, वो इस मुल्क के सदर के पास ही जाएगा ना, ये बात थी। लेकिन चूंकि इनको साबिकून अलवलून बनना है, तो बीवी कहती है कि चुपके चुपके तैयारियां कर रहे थे। इन्होंने अपने घर का जो ऊपर का कमरा था ना, छप्पर ही होगा उस दौर में, कोई पूरा फ्लोर तो नहीं होता था, वो अल्लाह के नबी के लिए खाली कर दिया कि अगर वो आ गए तो क्या करना है। ये देखिए, ये है साबिकून अलवलून, यानी कि बारिश पड़ जाए तो छप्पर ढूंढो, छप्पर डालना भी इंटर ढूंढो, वो लोग नहीं करते नेकियां। ये वो हैं जो चुपके चुपके इरादे करके बैठे हुए, ये मौका है तो ये मैंने अल्लाह के रास्ते में डाल देना, ये मौका आ गया तो ये काम तो मैंने ही करना, मैंने नहीं किसी को रोकना, दिस एंड दैट। और जब नबी सल्लम की ऊँटनी गुजर रही थी तो सारे खड़े थे, नबी सल्लम का इंतज़ार कर रहे थे। हर घर वाले की ख्वाहिश थी कि अल्लाह का रसूल हमारे घर में ठहरे। और अबू अय्यूब अंसारी ने अल्लाह के नबी को तो नहीं कहा, अल्लाह को कहा था, नियत थी। देखिए, अल्लाह आपसे आपकी नियतों पे काम करेगा, जो आप अपने दिल में सोचते हैं ना, अल्लाह कभी भी आपको उससे पीछे नहीं करेगा। अल्लाह के नबी ने कहा भी मेरी ऊँटनी तो अल्लाह की तरफ से मामूर है, जिधर अल्लाह इसको बिठाएगा मैं वहां रुकूंगा। और वाकई ऐसे हुआ, एक जगह ऊँटनी जो थी वो बैठ गई, खाली जगह थी। अब घर तो किसी का नहीं, तो आपने क्या कहा कि इस जगह को हम मस्जिद के लिए खरीदेंगे, पता करो किसकी है। तो सोहेल और सहल नाम के कोई दो यतीम भाई थे, उनकी जगह थी। जब उनको पता चला कि ये जगह मस्जिद बनेगी, और पहली मस्जिद थी इस्लाम में कुबा के बाद, मदीना की पहली मस्जिद, तो उन्होंने कहा कि अल्लाह के नबी हम इसको डोनेट करते हैं, हम नहीं इसके पैसे लेंगे। आपने कहा नहीं, फिर मैं नहीं लूंगा। अगर उस दिन अल्लाह के नबी उन बच्चों से ज़मीन ले लेते ना ऐसी फ्री, तो आने वाले सारे बादशाहों के लिए एक रस्म पड़ जानी थी कि जिस मुल्क को कॉन्कर करें, फतह करें, वहाँ की ज़मीनों पे कब्ज़े करके मस्जिदें बनाएं। आपने यतीमों के हकूक भी निभाए और साथ एक रिवायत बनाई, कहा नहीं हम इसको पैसों की लेंगे, और जो फिर कीमत थी वो दे लेके आपने कहा कि इधर अल्लाह का घर बनेगा, और चंद दिन के बाद आप शुरू हो गए। ये देखिए, अल्लाह काम करने के तरीके सिखाता है। सीरत पढ़े बगैर आप दीन का काम करने जाएंगे, मुंह ही खाएंगे। ऐसे खूबसूरत इशारे हैं शरीयत में, आपको कोई उस्ताद ना मिले, अल्लाह ताला आपको नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत में क्या कुछ सिखा देता है कि अपने घर से पहले दीन का घर बनेगा। वहाँ मरकज की जरूरत होती है, आप नहीं एक रात बाहर रहते तो अल्लाह का दीन बाहर कैसे रहे। फैलता तो दीन सारी जगहों पे है, लेकिन एक ठिकाना, एक जगह तो होती है, फिर ही काम चलता है। और उसके बाद फिर जब ऊँटनी वहाँ से उठती है तो फिर क्या हुआ, फिर चल पड़ी। और अब वो युवल अंसारी के घर के आगे से गुजर गई। मैं अक्सर सोचती हूँ कि इनके दिल पे क्या गुजरी होगी, क्या हाँ हाँ मैं गरीब हूँ ना, इसलिए मेरे घर कैसे आनी है। जब गुजर गई तो अब भी कहते चलो जी, नहीं तो ना से, हमने तो कोशिश की थी, अब नहीं होता तो ना हो। लेकिन वो अंदर चुपके चुपके, उनकी बीवी की बातें कभी आप पढ़ें किताबों में, कहती हैं कि उनको यकीन नहीं था कि कभी ऐसा होगा, लेकिन वो जैसे कहना चाहिए कि शौहर की दिलदारी के लिए वो उनकी हिम्मत बनाती थी कि हाँ अगर ऐसा हो जाए तो बहुत अच्छा। और ऊँटनी आगे से गुजर के गई और आगे जाके फिर वापस आई और अबू अय्यूब के घर बैठ गई। असाबिकून अलवलून मिनल अंसार, यानी महाजरीन में मिसाल दी है तो अबू बकर की दी है, उनको साथ निकलना था। जिनको नेकियों के सफर में साथ निकलना होता है ना, वो पहले से काम करके बैठे होते हैं, वो सो सो के नहीं उठते कि अब सोए हुए हैं तो अब उठते हैं, तो अब जरा शादी भी है, तो अब बच्चे भी हैं, तो सास को भी तो खुश करना है, तो माँ को भी, अल्लाह मेरे पास टाइम नहीं है, अब मैं नहीं करती। उन्होंने अल्लाह के लिए उठना होता है तो रातों को प्लान करके सोते हैं कि सुबह हमने ये करना है वो करना है, फिर साबिकून अलवलून बनेंगे आप। वक्त से पहले तैयारियां, ज्यों ही कोई नेकी की कॉल आए सबसे पहले मेरा हाथ उसमें गया कि मैंने ये काम करना है, तभी तो कोई मुझे बीट नहीं कर सकेगा ना। तो लिख लीजिए कि साबिकून अलवलून वो होते हैं जो नेकी के लिए रास्ते देख रहे होते हैं, दे आर लुकिंग फॉरवर्ड फॉर दी गुड डीड्स, और मुझे ये काम करना है, ये इनिशिएटिव लोग होते हैं, इनके दिलों में ख्याल आता है। और आप देखिए कि इस चीज़ को आप शायद अभी इतना नहीं समझ सकेंगे, जब अमली मैदान में कूदेंगे ना फिर आपको ये आयतें बहुत अच्छी समझ आएंगी कि हर मामले का कोई एक साबिकून अलवलून होता है। मसला आप देखिए कि जैसे अल्लाह के नबी मक्का से मदीना आए ना, तो हिजरत हो गई, आप आ गए, फिर आप देखिए मस्जिद नबी बनी, उसको बनाने में हर बंदा अलग से अलग हिस्सेदार है। हर जंग के मौके पे साबिकून अलवलून के मुकाम अलग हो गए थे, हर बिल्कुल इसी तरह से कहीं भी आप कोई काम करते हैं ना, तो सिर्फ उस काम का एक ही काम नहीं होता, जब ये हो गया अब हमसे तो नहीं होगा, आप कोई और नया प्रोजेक्ट शुरू करें कि ये मैं शुरू करूँगी, ये प्लान मेरा है, ये मुझे करना है। अगर अबू बकर सिद्दीक ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए पहले से रास्ते ना देखे होते तो अबू बकर को कभी भी आपके साहिबे हिजरत और यारे गार होने का लकब ना मिलता। इसलिए हमेशा अपने लिए खुद सोचें, कितने दिन हैं मेरे पास अब जिंदगी के, कब चली जाऊंगी। कोई ऐसी नेकी जो अभी तक नहीं हो रही आपके जरिए, आपके शहर में, आपके मुल्क में, उसको शुरू करें। इस तरह बच्चों की स्कूल क्लासेस शुरू होने का एक साबिकुन अव्वलून हमारे पास बंदा है, लड़कियों की क्लास की एक सिस्टर हैं जिनकी वजह से वो क्लास शुरू हुई। अभी मैं इस दफ़ा भी इनको सुना रही थी, किसी जगह गई तो मैंने कहा आपको पता है ये हमारी वीकेंड पे जो लड़कों की क्लास है ये फलां सिस्टर, इस सारा सेहरा इनके सारा है। इन्होंने कहा था उस्ताजा बच्चों की शुरू करें, मैंने कहा कौन पढ़ेगा कौन पढ़ाएगा, कहती मैं अपने बच्चे को भी लाऊंगी, मेरे भाइयों के तीन चार लड़कों को मैं ले आऊंगी। एक सिस्टर थी, उन्होंने कहा मेरे मियाँ हाफिज़ है तो उनको अगर हम थोड़ी ट्रेनिंग दे दें तो वो कर लेंगे। यहाँ से मेरी लड़कों की क्लास शुरू हुई थी और हमने उनका स्कूल का सबसे छोटा सा रूम उनको दिया हुआ था, और अब माशाल्लाह वो क्लास में बड़ी उम्र के 18-20 साल के बच्चे आना ये कोई छोटी बात नहीं होती, और मुसलसल आ रहे हैं, 1.5-2 साल हो गए, मेरा ख्याल है सूरह तौबा के करीब पहुँच गए। तो हमेशा आइडियाज़ लाए, मैंने क्या करना है। अल्लाह ने आपको बहुत स्किल्स दी, आपको अल्लाह ने बहुत माल दिया है, अल्लाह ने आपको बहुत सेहत दी हुई, आपको बहुत वक्त दिया हुआ है, कुछ कर जाएंगे तो नाम रहेगा। चलिए अब ज़रा दूसरे एंगल पे भी सोचें और दिल को दुखी करें। इनको तो मिल गया लकब साबिकून अलवलून का, अभी नोट्स ना लें अभी सुने, ये बन गए साबिकून अलवलून। जितनी भी किस्में आपको बताएं, अब्दुल्ला बिन उबई को तो सहाबी का भी लकब नहीं मिला, लीस्ट दर्जा। आपको पता है कि नबी की मौजूदगी में किसी अहले ईमान को क्या मिलता है, सहाबी रसूल। कभी आज तक आपने अब्दुल्ला बिन उबई के नाम के साथ सहाबी रसूल का नाम नहीं पढ़ा होगा। ये है निफाक के तोहफे। तबूक तक साथ रहा, आखिरी जंग थी वो भी गया, उसके कुछ अरसे बाद अल्लाह के नबी को भी अल्लाह ने बुला लिया, लेकिन इतना बदबख्त था साथ होते हुए भी दिल साथ नहीं बना, उखड़ गया दिल। आज कोई उसका नाम लेना चाहता है, साबिकून अल अव्वलून तो पीछे कर दीजिए, आखिरून अल आखिरून में भी उसका नाम नहीं आता। क्या मिला उसको, सेल्फ कॉन्शियस था बहुत, उसका मसला ना थी मुझे ना कोई कुछ कहे, मुझे बड़ा बुरा लगता है कि जब कोई मुझे कुछ कहता है, यह ना होती है। और आप देख सकते हैं कि आज उसका नाम तक मिट गया। तो ज्यादा बातें करने सुनने से पहले बेहतर है कि हम अपनी कोशिश करें, हिम्मत अल्लाह से के अल्लाह मुझे आज चुन ले, अल्लाह मुझसे वो काम करा जो दूसरों से नहीं कराए, अल्लाह मुझसे अब वो काम करा जैसा पहले नहीं हुआ। हम सब हर नए कोर्स पे ये नियतें करते हैं, दुआएं करते हैं कि अल्लाह ऐसा कोर्स करवा अब जो पहला नहीं। हम पिछले सारे कोर्सेज की खराबियां कमियां बेशियां सामने रखते हैं, फिर उसकी ख्वाहिश होती है कि अल्लाह अब ये ना दोहराएं, ये साबिकून अलव्वल उन्होंने। तो मुझे समझ जो बात आ जाई है वो क्या है कि साबिकून अलव्वलून होने के लिए बंदे को अपनी पिछली गलतियों से सीखना चाहिए। जिंदगी जहां जाया की है ना उसको आगे चलो। अल्लाह अकबर है। एक हदीस सुनाती हूँ आप खुश हो जाएंगे। हज़रत उमर रज़ी अल्लाह ताला ने एक शख्स को इस आयत की तिलावत करते हुए सुनकर इसका हाथ पकड़ा और पूछा कि तुम्हें यह आयत किसने पढ़ाई है। इसने कहा हज़रत उबई बिन काब ने। आपको पता है कि अल्लाह के नबी के बड़े प्यारे साथी थे और आपने इनको दुआ भी दी थी ना जब इन्होंने आयतुल कुर्सी सुनाई थी कि उबई बिन काब अल्लाह तुझे तेरा इल्म मुबारक करे, यानी अल्लाह के नबी ने इनको इल्म की दुआ दी थी। तो ये कहते हैं कि मैंने उबई बिन काब से मिल पड़ी है। आपने फरमाया तुम मेरे साथ उनके पास चलो। उमर इनको लेकर उबई बिन काब के पास लेके जा रहे हैं। जब इनके पास पहुंचे तो आपने पूछा तुमने इसे यायत इसी तरह पढ़ाई है। आपने फरमाया हाँ। आपने पूछा क्या तुमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इसे सुना है। तस्दीक देखी ना कितनी कर रहे हैं कि बगैर पढ़े तो नहीं पढ़ा रहे। उन्होंने जवाब दिया हाँ। आपने फरमाया मेरा तो ख्याल था कि जिस बुलंद दर्जे पर हम पहुंचे हैं इस पर हमारे बाद कोई ना पहुंचेगा। समझिएगा फिर आगे पूरी बात होती है तो बताती हूँ। حضرت عبید نے فرمایا، اس آیت کی تصدیق سورت جمعہ کی آیت وآخرین منہم اور سورت حشر کی آیت والذین جاؤوا من بعدہم سے، اور سورت انفال کی آیت والذین آمنوا وہاجروا وجاہدوا معکم سے بھی ہوتی ہے. حضرت عمر کا خیال تھا کہ سابقون الاولون پہ بس ہم پہنچ گئے تو اب ختم. عبید بن کعب نے کہا کہ ایسا نہیں ہوگا، اس سے مراد ہر وہ بندہ ہے جو اپنے دور میں اللہ کے رستوں میں بڑھے گا. تو یہ ہے آپ کی خوشی کی بات کہ اللہ نے وہ مقام صرف ان کو نہیں دیا، ہم سب کو بھی اس کے لیے راستہ دیا. پھر اسی طرح آپ دیکھیے کہ مدینہ میں جنہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی دعوت پہ پہلے لبیک کہا وہ سعد بن زرارہ تھے، مصعب بن عمیر پہلے ٹیچر تھے جو مدینہ میں بھیجے گئے، ان کو مقری کہا جاتا تھا. تو ہر بندے کی ایک ڈفرینٹ خوبی ہے. ہم اللہ تعالیٰ سے یہ دعا کریں کہ اللہ تعالیٰ ہمیں ایسے لوگوں میں شامل کر لیں. آج کے دور کے مہاجر اور انصار کون ہیں؟ یہ چھوٹی سی بات کر کے آگے چلتی ہوں. اگلی آیتیں پھر منافقت کی ہیں جو میرا دل ہی نہیں کرتا پڑھانے کو، کل بھی یہی ہوا تھا. مومنوں کے اتنے پیارے تذکرے، جنتیں، ان کے لیے اللہ کی محبتیں، اور آگے پھر منافقوں کی باتیں. تو لٹرلی میں دیکھوں تو میرا دل نہیں کرتا کہ میں منافقت پہ بات کروں یا سنوں، لیکن یہ کہ قرآن کے اندر آیا ہے. لیکن بات کیا کرنی ہے ہم نے کہ آج کے دور میں ہم کیسے بنے مہاجر یا انصار. ہجرتیں تو ہو گئیں، ختم ہو گئیں، تو اس کے لیے آپ ساتھ چھوٹا سا ایک کرائیٹیرین بنائیں. لکھیے، میں آپ کو چھوٹے چھوٹے جملے بولتی ہوں. آپ دیکھیے کہ جس طرح اسلام اس دور میں نیا تھا نا، تو ہر ایک کو عجیب لگا تھا. آج بھی وہی حالات ہے نا. سچا اسلام تو آج بھی کتابوں میں چھپا ہوا ہے نا. جب کبھی کسی جگہ اسلام کی کوئی کاز آئے تو لوگ دو حصوں میں بٹ جائیں گے. آج بھی کچھ مہاجر، یہ کون ہے جو پھر اپنی بری عادتیں چھوڑتے ہیں، ہجرتیں کرتے ہیں، نفس کی رغبتوں سے پیچھے ہٹتے ہیں، ہر وہ چیز جو اسلام کے راستے میں رکاوٹ بنتی ہے نا، اس کو اپنی زندگی سے نکالتے ہیں. مثلا آپ دیکھیے، آپ نے اپنی نیند چھوڑی. کل آنٹی جی کیا کہہ رہی تھی نا، میں گھر جا کے بن کی وہ نظم سی سن رہی تھی، چڑیاں چمکتی ہیں اور پتہ نہیں کیا. آپ سوتے تھے نا، کتنے بجے اٹھتے تھے؟
11 بجے
اٹھتے تھے. آپ کتنے بجے اٹھتے ہیں؟ خیر سے
4:20
پہ اٹھتے ہیں نا. آپ کی صحت پہلے سے اچھی ہے کہ بری؟ چمک آ گئی نا. جو 4 سے لے کے 11 کا اگلا ٹائم تھا، کتنے گھنٹے بنتے ہیں؟ تو بہت سارے بنتے ہیں. 7 گھنٹے مزید سوتی تھی آپ. آپ اپنی زندگی سے تندرست نہیں تھی، اور مردگی تھی، اور پھر آپ فیل بھی کرتی تھی کہ آپ بوجھ میں ہیں اور آپ بیمار ہیں. ہر ایک کے آگے روتی تھی، کرتی ہیں. اب آپ یہ سوچئے کہ انہوں نے کس چیز سے ہجرت کی. نمبر ایک، صبح کے سونے سے ہجرت کی نا. 7 گھنٹے کی نیند چھوڑ، ان کی زندگی میں کتنا اضافہ ہو گیا آپ کو پتا؟ ایوری ڈے 7 آورز ان کے بڑھ گئے ہیں کہ نہیں؟ سویا مویا برابر نہیں ہوتا، جو سو گیا وہ مر گیا، کام ہی نہیں ختم ہوتے. اب 30 دنوں میں سے 7 کو آپ نکال دیں تو 221 گھنٹے تو ان کے ایک مہینے میں زندگی لمبی ہو گئی. یہ برکتیں ہیں دین کی، ٹھیک ہے. اب آپ دیکھیں، انہوں نے ہجرت چھوڑی، اور کس نے کیا چھوڑا ادھر آنے کے لیے؟ کچھ چھوڑا ہوا کہ نہیں؟ جی آپ نے کیا چھوڑا ہے؟ جاب چھوڑی ہے. آپ نے جاب چھوڑی نا، اب آپ کیا ہیں؟ مہاجر ہیں. آپ نیند کی مہاجر ہیں، آپ جاب کی مہاجر ہیں، اس طرح آپ سب بھی کوئی مہاجر ہیں نا. کوئی بازاروں کی شاپنگ چھوڑی، کوئی دعوتیں چھوڑی، کچھ بھی چھوڑا، گھر کی صفائیاں اس وقت چھوڑی ہوں گی. جی آپ؟ آپ 12 بجے اٹھتی تھی. سچی دیکھیں، سچ بولنا چاہیے کہ آپ جی اچھا جی 12 بجے جب اٹھتی تھی تو ساری رات جاگ کے پھر صبح 4 بجے سوتی تھی، اور کہتی ہیں کہ میں پلس کھاتی تھی. اب کیا حالات ہیں؟ آپ چہرے پہ چمک ہے آپ کے، ماشاء اللہ. صبح 7 بجے اٹھ کے بیٹھ جاتے ہیں، زندگیاں لمبی ہو جائیں گی آپ کی. جی آپ جی رخسانہ جی کہہ رہی ہیں کہ ان کو کوئی تکلیف ہے، اور یہ اس کے خیال میں رات کو نہیں سوتی تھی، پھر نماز کے بعد سوتی تھی، 11-12 بجے اٹھتی تھی. جی اور کوئی گواہی؟ اور آپ نے کیا چھوڑا ہے قرآن کے لیے، کلاس کے لیے؟ اسکول چھوڑا ہوا ہے آپ نے، ماشاء اللہ. افسوس ہے؟ کچھ ملا ہے آپ کو اس سے آن چھوڑنے کے بعد؟ الحمدللہ. جی اور کوئی ادھر سے، کوئی اور کسی کی کوئی ڈفرینٹ چیز چھٹی ہوئی ہے؟ جی آصفا جی،
میں मैंने शॉपिंग छोड़ दी है और घर की टीवी बंद कर दी क्योंकि टीवी बहुत टाइम लेते थे,
टीवी और
तो ये
शॉपिंग छोड़ी
टाइम मैं
आपने,
अब इधर लगा रही हूँ।
बस। तो जब भी दीन का कोई कॉज शुरू होगा ना, तो सबसे पहले हम मुहाजिर बनेंगे। आजकल हम मुहाजिर बन रहे हैं। आपके घर वालों को ये चीज़ें अजीबोगरीब लगें, कुछ भी लगें, लेकिन आप इसको इख्तियार कर रहे हैं। होगा क्या कि कुछ अरसे के बाद अल्हम्दुलिल्लाह आप दीन पर ठुक गए। रिएक्शन आपने सारा फेस किया। आप में से कितनी सिस्टर्स हैं जो गवाही देंगी कि इन्होंने अपने ख़ानदान में पहली दफ़ा हिजाब शुरू किया? अपने ख़ानदान में लोग नहीं लेते, लेकिन आपने लिया, अल्हम्दुलिल्लाह, काफ़ी हाथ है ना। अब आप देखिए कि आपने हिजाब लेकर इस रास्ते पे जिहाद किया। अब जितनी स्ट्रगल या रिएक्शन आपको फेस करना पड़ा था ना हिजाब लेने पे, डेफिनेटली आपकी बेटियों को उतना नहीं पड़ेगा। ऐसे ही है ना। अब आपको अगले स्टेप पे मेहनत करनी चाहिए। हो गया ना। अब होता क्या है कि जब भी दीन की कॉज आएगी ना दोबारा, जैसे अब आ गई है, तो पहले स्टेप पे कुछ लोग कुरान पढ़ पढ़ के खुद को मुहाजिर बनाएंगे। आप और मैं, हम सब मुहाजिर बन रहे हैं। अपने आपको चेक करें कि मैं अभी पूरी मुहाजिर भी बनी हूँ कि नहीं बनी। जिस वक्त आप मुहाजिर बन जाएंगी ना, तो गोया कि आप साबिकून अल्अव्वलून मिनल मुहाजिरीन में शामिल हो गई हैं। अब आप इस पर जम गई हैं ना, अब रुकना नहीं है। ये फर्स्ट स्टेज पूरी हुई। सेकेंड स्टेज अब क्या है कि आपने अल अंसार बनना है। अब वो कैसे बनना है? अब आप देखें अपनी दोस्तों में, अपनी फैमिलीज में, घरों में, वो सारे मरहले जिनसे आप गुजर गई हैं, अभी वो उसमें बेचारे फंसे हुए हैं। कमज़ोर कदमों से डरते डरते लोग कभी कभी कुरान क्लासेस में आते हैं, खौफ ज़दा होते हैं, उनको इन बातों पे फिक्र है, तो आप उनके हाथ थाम लें। अब वो युबल अंसारी ने तो नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए घर खोला था ना, और मदीना वालों ने सारों ने घर खोल दिए थे क्या, जो हमारे घरों में एक मक्का वाला और एक मदीना वाला भाई बन के रहे थे ना। आपको मुझे अभी घर खोलने से पहले अपने दिल खोलने चाहिए। वो लोग ढूंढे जिन्होंने अभी इस टेस्ट को नहीं लिया, आपकी कज़न्स, आपकी फ्रेंड्स, यकीन करें आपसे भी ज़्यादा खैर है उनमें। कल मुझे कोई एक ही दो सिस्टर मिली, पता नहीं क्या कहा था उन्होंने, कुछ बात ऐसी थी कि जिन्होंने मुझे इस क्लास में भेजा था, अब वो खुद नहीं आ पा रही, लेकिन मैं जमी हुई हूँ। ये कितना बड़ा ऑनर है कि किसी को आपके ज़रिए से हिदायत मिल गई। मजबूरियों में, सौदों में हम किसी वक्त बीच में निकल गए, तो आप मुहाजिरों से अंसार बन जाएं, और आप ऐसी तमाम दोस्त साथी उनकी घरों में दोस्तियां करें। क्योंकि देखिए, जब आप मुहाजिर बनते हैं ना, आप स्ट्रांग हैं। आपके मर्द सूद का काम छोड़ चुके हैं, आप सूद का घर छोड़ चुकी, आप स्ट्रांग हैं। अब आपको कुछ मुश्किल नहीं लगेगा इंशाल्लाह दिन ब दिन। सूरह तौबा पढ़ने के बाद तो मुझे लगता है जो भी दीन के रस्ते में मुश्किल आए, तो उसमें शर्म ही आती है, शर्म आती है ना खुद पे कि अभी तो वो रास्ते भी नहीं चले जिस पे वो चले थे। तो अब आप क्या करें, कमज़ोर लोगों का हाथ थामें, उनको दें। एक सपोर्टिव ग्रुप होना चाहिए, मत लिए दिए रहें, तोहफे दें, बातें करें, दुआएं करें, प्यार करें, हाय मेरी बहन, हाय मेरा फुलां 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 फुलां, आप उनको विजिट करें, चिढ़ना चढ़ाएं, लेकिन उनको अपनी मोहब्बत का एहसास दिलाएं। आप देखिएगा कि जब आपकी सपोर्ट से वो छोटी छोटी बेलें खड़ी हो जाएंगी ना, आप दरख्त बन गए ना, बेलें आपके ऊपर चढ़ेंगी, वो भी कुछ वक्त के बाद मुहाजिर बन चुके हैं, तो फिर आप वो क्या करें आगे? दूसरा ये है वतवासु बिलहक की वतवासु बिसबर वलअस्रिनल इंसान लफी खुस इल्लल्लज़ीना आमनू वअमिलुस्सालिहाति। इस तरह इस्लाम फैला था उस दौर में भी। आप स्ट्रांग होते जाएं और नए आने वालों को गले से लगाएं, नफरत नहीं, कता तल्लुकी नहीं। कितना आसान है, आप कहते हैं मेरी बला से, मुझे नहीं चाहिए, मैंने कह दिया, बट ये कहने बताने की बात नहीं है, पता सबको है, हिम्मत नहीं है। नया नया बीमारी से बंदा उठता है ना, तो चल नहीं सकता। आपने देखा है कि लोग उनको फिर पकड़ते हैं इशारों से, हाथों से, फिर उनको बिठाते हैं। इसी तरह बिल्कुल हमने इंशाल्लाह इस तरह से इखलास के साथ कोशिशें करनी है कि हमारे साथी, हमारे दोस्त मिले। अब जुमे का फंक्शन है, आपके लिए ये बेस्ट किस्म का मौका है। जितनी इज्जत से आप बुलाएंगे, उतनी इज्जत से लोग आएंगे। जितनी मोहब्बत से आप बुलाएंगे, उतनी मोहब्बत से लोग आएंगे। और जितने शरह सदर के साथ आप बुलाएंगे, लोग आएंगे। आपको किसी किस्म का गिल्ट नहीं, ये तो ऑनर है। हम सबको तो बुला भी नहीं सकते ना ऐसे फंक्शंस में। प्रोटोकॉल दें लोगों को, इज्जत दें, ताकि वो अल्लाह के रास्ते में खड़े हो जाए। कल हम गिर भी पड़े तो कोई हमारी जगह पर खड़ा हो, इंशाल्लाह आप देखेंगे ये कैफियत होगी। ये अब आयत पूरी तो नहीं हुई अभी, अभी कौन सा हिस्सा पूरा हुआ आयत का? अस्साबिकून अल अव्वलून मिनल मुहाजिरीन वल अंसार, खत्म हो गई। ये पहला ग्रुप था।